الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين هم للزكاة فاعلون وقال النبي صلى الله عليه وسلم ألا إن في الجسد لمضغة إذا صلحت صلح الجسد كله وإذا فسدت فسد الجسد كله ألا وهي القلب صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم ونحن على ذلك لمن الشاهدين والشاهدين والشاكرين والحمد لله رب العالمين میرے بھائیو پردہ نشین محترمہ مائیں اور بہنیں اللہ تبارک و تعالیٰ نے قرآن کریم میں سورۃ الرعد میں ایک جگہ بیان فرمایا ان اللہ لا یغیر ما بقوم حتی یغیر ما بانفسہم اللہ تبارک و تعالیٰ اس قوم کی حالت کو نہیں بدلتے جو لوگ خود اپنے حالت کو بدلنے کے لیے تیار نہیں ہے. اللہ تبارک و تعالی ان مرد اور ان عورتوں کی زندگی کو یا ان کی حالت کو یا ان کی پریشانیوں کو یا ان کی مشکلات کو دور نہیں کرتے جو خود ہی اپنے آپ کو بدلنا نہیں چاہتے. یہ سورۃ الرعد کی آیت نمبر 11 ہے. یہ حکم اللہ پاک نے 1400 سال پہلے فرمایا. اگر تم اپنے آپ کو نہیں بدل سکتے تو تمہاری حالت بھی نہیں بدلے گی. اگر تم اپنے کرتوتوں کی وجہ سے اپنے آپ کو پیٹ رہے ہو, مشکلیوں میں ہو, تو تمہاری یہ پٹائی اور پریشانی اس وقت تک رہے گی جب تک کہ تم اپنے ان برائی کو نہیں چھوڑو گے. جب گناہوں کو چھوڑ دو گے, جب برائی کو چھوڑ دو گے, تو پھر اللہ تبارک و تعالی تمہاری حالت کو بدلے گا. آج بہت سارے لوگ یہ کہتے ہیں نا, دعائیں اتنی کی, یہ کیا, وہ کیا, اللہ تبارک و تعالیٰ سے اتنا مانگا اتنا مانگا, کبھی رمضان میں, کبھی بڑی راتوں میں, کبھی حج میں, کبھی عمرہ میں, لیکن ہماری دعائیں قبول نہیں ہوئی. لوگ بہت سارے کہتے ہیں اتنی دعائیں ہوتی ہے سب جگہ لیکن ہمیں فتح نہیں ملی, کامیابی نہیں ملی. اللہ تعالیٰ کیوں ہماری مدد نہیں کرتا, ہماری مدد کیوں نہیں ہوتی, لوگ اس قسم کی بات کرتے ہیں. لیکن اللہ تبارک و تعالیٰ نے قرآن قرآن قریب میں ایک جگہ سورہ توبہ میں ایک اور بات بیان فرمائی کہ تم لوگ اپنی حالت کو بدلنے کو تیار نہیں ہے. رسول اللہ صلی اللہ علیہ وسلم کی سنت پر عمل کرنے کے لیے تیار نہیں ہو. جہاں کہیں تمہیں چار پیسے کا نفع مل جائیں وہاں تم اللہ کو بھول جاتے ہو, رسول اللہ کو بھول جاتے ہو, پھر کیسے اللہ کی مدد آئے گی؟ دنیا کے فائدے کے لیے آدمی بھول جاتا ہے. جیسے میں نے آپ کو بتایا تھا, ایک آدمی نے مجھے خود بتایا کہ مجھے یہاں آنا تھا تو میں نے فارم کے اندر فل کیا کہ میں قادیانی ہوں, اور پھر مجھے قادیانی کی مسجدوں میں جانا پڑا, ان کے جو ہوتے ہیں اس میں. اب میں کیا کروں؟ میں نے کہا تمہاری نیت تھی کہ میں قادیانی بن جاؤں تو پوری زندگی 50 سال تم نے جو عبادت کی ہے, تم نے, تمہاری بیوی نے, بچوں نے جو جوان ہو چکے ہیں سب کی عبادتیں ختم ہو گئی, ایک لمحے میں ساری زندگی کی عبادت ختم ہو گئی چونکہ تم ایمان سے نکل گئے. اب یہاں آ گئے مجھے پوچھنے کے لیے, اب میں کیا کروں؟ میں نے کہا پھر کلمہ پڑھو, آج سے نئے اعمال کرو. اللہ نے قرآن میں 1400 سال پہلے کہا تھا لا یشترون بآیات اللہ ثمنا قلیلا, تھوڑے نفع کے لیے اپنے ایمان کو نہ بیچو, اللہ کے قرآن کو, اپنے ایمان کو نہ بیچو, اپنے نبی کو نہ بیچو. تھوڑے سے فائدے کے لیے آدمی اپنی پوری زندگی کے اعمال کو ختم کر دیتا ہے. میں نے کہا توبہ کرو پھر کلمہ پڑھو, اور کوئی راستہ نہیں ہے. اللہ نے قرآن کریم میں اسی کو کہا, چار پیسے کے نفع کے لیے تم کبھی اللہ کو چھوڑ دیتے ہو, کبھی رسول اللہ کو چھوڑ دو. جسٹ فور فیو پینیز یو لوز یور ایمان. سورۃ التوبہ میں آیت نمبر 67 میں اللہ نے فرمایا نسوا اللہ فنسیہم, وہ اللہ کو بھول گئے, اللہ ان کو بھول گیا, اللہ نے ان کو بھلا دیا. مطلب اللہ تعالی نے, انہوں نے اللہ کے احکام کو چھوڑا تو پھر اللہ پاک نے ان کی مدد کرنا چھوڑ دیا. عام طور پر لوگ کہتے ہیں ہم نے کہاں اللہ کو بھلایا, اللہ نے ہمیں حکم دیا نماز پڑھو ہم نماز پڑھ رہے ہیں, اللہ نے ہمیں حکم دیا جمعہ کے لیے آؤ ہم جمعہ کی نماز کے لیے آ رہے ہیں, اللہ کا حکم ہے رمضان کے روزے رکھو ہم روزے رکھتے ہیں, اللہ نے حکم دیا زکات تو ہم زکات دیتے ہیں, اللہ نے حکم دیا کہ ہم عمرہ کریں عمرہ کرتے ہیں, حج کرو حج کرتے ہیں, ہم نے کہا اللہ کو بھلا دیا. بات غور سے سمجھو, ہم نے کہاں اللہ کو بھلایا؟ لوگوں نے صرف نماز پڑھنے کو, روزہ رکھنے کو, زکات دینے کو, حج اور عمرہ کرنے کو دین سمجھا ہے, صرف یہی دین ہے. حالانکہ دین کے بے شمار شعبے ہیں, دین کے بے شمار شعبے ہیں, اس میں معاملات بھی ہیں, ڈیلنگ ایچ ادر, معاشرت بھی ہے, گھریلو چیزیں, اس میں اخلاق بھی ہے. نماز تو پڑھ لی, روزہ رکھ لیا, زکات دے دی, عمرہ کر کے عمرہ کر لیا, لیکن جب اللہ کے حکم کے آگے اپنی مصلحت کو قربان کرنے کا وقت آیا وہاں پھسل گئے, نہیں کیا. تو وہاں تاویل کرتے ہیں, بھائی ایسا تھا ایسا ہو گیا, ایسا تھا ایسا ہو گیا. تو ہم اللہ کے احکام کو بھلائے ہوئے ہیں, خاص کر کے گھریلو معاملات میں, یا اپنے بزنسوں میں, یا پھر اخلاق والی زندگی میں. تو پھر اللہ فرماتے ہیں نسوا اللہ, سارے شعبے پر تمہارا عمل نہیں ہے, تم ہم کو بھول گئے, ہم نے بھی آپ کو بھلا دیا. इसलिए ये बात समझने जैसी है कि माशरे की इसलाह एक एक फर्द की इसलाह होती है। ऐसा नहीं पूरी कम्युनिटी जब सही रास्ते पर चलेगी तो हम चलेंगे, नहीं, हर आदमी यही सोचेगा तो फिर पूरा माशरा तबाह बर्बाद हो जाए। हर आदमी को यह सोचना पड़ेगा कि मैं अपनी जिंदगी को सही कर लूं, मैं अपनी जिंदगी को बना लूं, तब जाकर एक एक अपने आप को इस तरह समझेंगे तो माशरा ठीक होगा, घरों के हालात ठीक होंगे। वरना फिर बहुत सारे ऐसे हैं, आज देखो नमाज तो पढ़ लेते हैं, रोजा रख लेते हैं, इबादत कर लेते हैं, लेकिन जो गुनाहों की जड़ है, हसद, जलसी, तकब्बुर, हेट्रेट, शो ऑफ, रियाकारी, उन अखलाक को दुरुस्त करना और उनको पाकीजा बनाना, प्योर करना, ये मोमिन के लिए फर्ज है। जैसे नमाज फर्ज है, रोजा फर्ज है, इसी तरह इन दिलों के गुनाहों से अपने आप को बचाना बहुत जरूरी है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसी को बयान फरमाया, अला इन फिल जसद लमुद्गा इदा सलुहत सलुहल जसद कुल्लु व इदा फसदत फसदल जसद। जरूरी, इतनी बात काफी नहीं है कि हमने नमाज पढ़ ली, रोजा रख लिया, जकात दे दी, हज कर लिया, उमरा कर लिया, बात खत्म हो गई। नहीं नहीं, बातिन के उन आमाल और बातिन के उन अखलाक की इसलाह करना भी जरूरी है कि दिल के अंदर भी तकब्बुर से पाक हो, जलसी से पाक हो, रियाकारी से पाक हो और शो ऑफ न हो, दुनिया की मोहब्बत दिल में बैठी हुई न हो, अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत हो, जिसको कुरान करीब में जगह जगह बयान फरमाया। और इसी देखो एक बात याद रखो, सहाबा किराम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने के ऊपर जो कुरान उतरा है, जो कुरान उतरा है, उस कुरान करीब में अल्लाह पाक ने हर बात को बयान किया, उस हर बात पर ईमान लाना जरूरी है। आप कहेंगे उसमें तो इबलीस का भी जिक्र है कुरान में, तो इबलीस पर भी ईमान लाए? नहीं, इबलीस का जिक्र अल्लाह ने कुरान में फरमाया। आपको समझना जरूरी है कि अल्लाह ने इबलीस को कहा था कि आदम को सजदा करो, उसने अल्लाह की नाफरमानी की, अल्लाह ने उसको दुनिया में मर्दूद कर दिया और कयामत तक ये मर्दूद रहेगा। उस इबलीस की इस बात पर, अल्लाह की इस बात पर हमारा ईमान है। फिरौन का जिक्र है, फिरौन ने नाफरमानी की। कारून का जिक्र है, कारून ने नाफरमानी की, अल्लाह के ऊपर लानत हुई। इस बात पर ईमान लाना जरूरी है। जितनी बुराई अल्लाह पाक ने जिनकी बयान की है, जितनी खूबियां जिस चीज की बयान की है, चाहे वो फराइज हो, चाहे वो वाजिबात हो, चाहे वो नमाज हो, चाहे वो रोजा हो, चाहे अखलाक हो, जिसका भी जिक्र कुरान करीम के अंदर में किया है, उन तमाम चीजों पर ईमान लाना जरूरी है। यह असल है। इससे बात समझ में आती है कि अगर कोई बातिन को, अपने आप के बातिन को सुधारता नहीं है, जाहिर बनाया है, तो फिर मसला हल नहीं होगा। वज़रू ज़ाहिर अल इस्मी व बातिन, दूर रखो अपने आप को, पाक रखो जाहिरी गुनाह से, बातिनी गुनाह से भी। ये किताब पढ़ लेने से नहीं आएगा। हसद, जलसी, तकब्बुर किताब पढ़ लेने से नहीं आती, महज तकरीर सुन लेने से नहीं आती, उसके लिए तरबियत जरूरी है, तरबियत जरूरी है। हाँ, اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم کے دنیا میں آنے کے جو مقاصد قرآن کریم میں بیان فرمائے, دا پرپس آف کمنگ ان دس ورلڈ اباؤٹ رسول صلی اللہ علیہ وسلم, اللہ مینشن ان دا قرآن کریم امنگز دیم ون آف دا پرپس آف کمنگ ان دس ورلڈ آف رسول اللہ صلی اللہ علیہ وسلم, وہ کیا تھے؟ اپنے اخلاق کو پاکیزہ بناؤ, اپنے اخلاق کو پیور بناؤ, دل کے اندر کی گندگی کو دور کرو, اور دل کی گندگی کی وجہ سے لوگوں سے ہیٹرٹ, ماں باپ سے نفرت, بھائی بہنوں سے نفرت, اس کی وجہ سے کسی کو چھوٹا سمجھنا, اپنے آپ کو بڑا سمجھنا, یہ ساری کی چیزیں ویسے نہیں جائے گی. یہ کام تربیت کے ذریعے ہوتا ہے, اور اسی کو ہمارے علماء تصوف کہتے ہیں. اس کو کیا کہتے ہیں؟ تصوف. صحابیات جیسی صحابیات کو جب یہ بیعت ہونے کے لیے آئی نبی اکرم صلی اللہ علیہ وسلم کے سامنے, قرآن کریم کے 28 پارے میں سورہ ممتحنہ کی آخری آیتوں میں اس کا ذکر ہے کہ یہ آپ کے سامنے آئیں تو آپ ان کو یہ یہ کلمات کہلوائیں, یہ وعدہ لے ان سے, برائی نہیں کرے گی, بچوں کو شہید یعنی قتل نہیں کرے گی, تکبر نہیں کرے گی, فنا نہیں کرے گی, یہ ساری بات ہے. اسی لیے یہ بات جاننا ضروری ہے. آپ نے لفظ فقہ تو سنا ہے نا, فقہ, فقہ اس علم کو کہا جاتا ہے جس میں ظاہری اعمال کے احکام بیان کیے جاتے ہیں کہ کیا جائز ہے کیا ناجائز ہے, کیا حلال ہے کیا حرام ہے. فقہ میں اسی کو بیان کیا جاتا ہے, نماز کے اوقات کیا ہے, نماز کس طرح صحیح ہوتی ہے, نماز کو صحیح کرنے کے لیے کیا کیا ضروری ہے, کیا کام کرو گے تو نماز فاسد ہو جاتی ہے, روزہ رکھنے کا کیا طریقہ ہے, روزے کے کیا احکام ہیں, زکات کے کیا احکام ہیں, حج کے کیا احکام ہیں, یہ سب باتیں علم فقہ میں بیان کی جاتی ہے. یہ ساری باتیں فقہ کی کتابوں میں بیان کیا جاتی ہے, اور اسی کا نام ہے ظاہری اعمال. ظاہری اعمال جو ان کے مطابق کرے وہ قبول ہے, جو ان کے خلاف کرے وہ قبول نہیں ہے, وہ نافرمانی ہے, جتنے بھی احکام. لیکن اخلاق, ان کا بیان, ان کو حاصل کرنے کا طریقہ, اس کو علم تصوف کہتے ہیں. اخلاق ایک ایسا لفظ ہے جی, ایک ایسا لفظ ہے, اس میں سبھی کچھ آ جاتا ہے. دل کی ساری بیماریوں کو ختم کرنا, یہ ساری. بہت سے لوگ جو اپنے آپ کو صوفی کہتے ہیں, ہم نے تو دیکھے وہ بنگ بھی پی رہے ہیں, اور کہتے ہیں مولویوں کے لیے حرام ہے, صوفیوں کے لیے جائز ہے. میرے سامنے بتایا اس نے, تو یہ علیہ باللہ غلط ہے, یہ غلط عقیدے ہیں, خرافات ہیں, یہ مشرکانہ خیالات ہیں. اور کبھی کبھی یہ نیت ہوتی ہے بس کسی سے ایک مرتبہ بیعت ہو جاؤ, پیر بنا لیا ایک مرتبہ کسی کو, چاہے وہ پیر صاحب شراب پیے, چاہے وہ بھنگ پیے, چاہے وہ گیملنگ کھیلے یا حرام کام کرے, سنتوں کو گرائے, لیکن پیر صاحب ہے میرے, کچھ بھی ہو جائے میرے پیر صاحب. مرید کے ذمے اب میرے لیے لازم ہے کہ اس کے قدم چومے. لیکن یاد رکھو, جنت کے دروازے اس طریقے سے نہیں کھلیں گے. تصوف کا یہ تصور نہ قرآن کریم میں ہے نہ حدیث میں ہے. تصوف کس کو کہتے ہیں؟ اپنی ظاہری اور باطنی اعمال کی اصلاح. صاحب, چاہے مرد ہو چاہے عورتیں ہو, سب کے لیے حکم ہے. ایسا نہیں کہ صرف مرد کے لیے. میری مائیں اور بہنیں
عورتوں کے لیے بھی یہی حکم, اپنا ظاہر بھی پاک کرے اور اپنا باطن بھی. اس لیے ضروری تھا کہ ہم نماز وغیرہ تو پڑھ لیتے ہیں, لیکن کسی متبع سنت, صحیح علم رکھنے والا, صحیح عقیدہ رکھنے والے شخص کو اپنا مقتدا بنائے اور جس سے اپنی تربیت کرائی جائے, ان کی پروگرام میں بیٹھے, ان کی باتوں میں بیٹھے, ان کی باتوں کو سنے, ان کی تفسیر کو سنے, ان کے ذکر کی مجلس میں بیٹھے, ان کے پروگرام میں بیٹھے, تو کیا ہوگا؟ اللہ تبارک و تعالی اپنے پیر یا اپنے شیخ کی باتوں میں وہ تاثیر پیدا کرے گا کہ دل کے اندر میں ایک نور پیدا ہوگا, زندگی بدلے گی, اخلاق درست ہوں گے. کیوں؟ نبی اکرم صلی اللہ علیہ وسلم نے صحابہ کرام کے سامنے بیٹھ کر یہ حدیث فرمائی, انما بعثت لأتمم مکارم الاخلاق, میں دنیا میں بھیجا ہی اس لیے گیا ہوں کہ میں لوگوں کے اخلاق کو درست کروں, اس کی تکمیل میں کروں. اسی لیے صحابہ کرام رضوان اللہ تعالی علی مجمعین نے اپنے آپ کو, صحابیات نے اپنے آپ کو رسول اللہ صلی اللہ علیہ وسلم کے حوالے کر دیا تھا. امام ترمذی نقل کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کے زمانے میں مدینہ منورہ میں, یہ مراسل ابو داؤد, ابو داؤد شریف کے شروع میں ایک رسالہ ہے مراسل ابو داؤد, اس میں بھی لکھا ہے 10 مسجدیں تھیں, مسجد نبوی کے علاوہ 10 مسجدیں تھیں, ہر قبیلے کی الگ الگ مسجد تھی, ہر قبیلے کی الگ الگ مسجد تھی, لیکن عورتیں ان اپنے قبیلے کی مسجد میں تہجد کے لیے یا فجر کی نماز کے لیے نہیں جاتی تھی. کہاں آتی تھی؟ دور دور سے چل کر آتی تھی مسجد نبوی صلی اللہ علیہ وسلم میں, اور وہاں آ کر تہجد پڑھتی تھی, فجر کی نماز پڑھتی تھی, اور نبی صلی اللہ علیہ وسلم کی باتوں کو سننے کے لیے آتی تھی. عیدگاہ میں عورتیں بھی جاتی تھی, امام ترمذی نقل فرماتے ہیں وہ عورتیں بھی جاتی تھی جو منتھلی پاک نہیں ہوتی تھی, حیض والی عورتیں بھی وہاں جاتی تھی. کیوں جاتی تھی؟ عید نماز پڑھنے کے لیے نہیں, وہ اس لیے جاتی تھی کہ وہ سائٹ میں بیٹھ جاتی تھی, جب اللہ کے نبی صلی اللہ علیہ وسلم کا بیان اور خطبہ ہوتا تھا اس کو سننے کے لیے جاتی تھی, اپنے نبی سے بیٹھ ہو کر اپنے نبی کی خدمت میں جایا کرتی تھی. یہ بہت ضروری ہے, خالی بیعت ہو گئے ختم, نہیں نہیں, اصلاح کے لیے, تربیت کے لیے اپنے شیخ کی مدرسوں میں, میں نہیں اپنے لیے نہیں کہہ رہا ہوں, ایک جنرل بات کر رہا ہوں, جہاں کہیں بھی ہو اپنے شیخ کی مدرس میں بیٹھنا ضروری ہے. آج کل کے حساب سے تو بہت ضروری ہے. حوالے کر دیا صحابہ کرام, ام حرام بنت ملحان فرماتے ہیں نبی اکرم صلی اللہ علیہ وسلم میرے گھر پر تشریف لائے, سو گئے. آپ کہا میرے لیے چمڑے کا بستر ڈال دو, مجھے نیند آ رہی, میں سوچا. آپ سو گئے, آپ اٹھے تو مسکرا رہے تھے, یاد رکھو نا مسکرا ہے. ایک کتاب ایسی بھی چھپی ہے نبی اکرم صلی اللہ علیہ وسلم کے آنسو, کون کون سے موقع پر نبی صلی اللہ علیہ وسلم روئے تھے, سب ایک جگہ جمع کر دیا. اور ایک کتاب چھپی ہے نبی اکرم صلی اللہ علیہ وسلم کی مسکراہٹیں, کون کون سے موقع تھے جہاں نبی صلی اللہ علیہ وسلم ہنستے تھے, مسکرائے تھے. یہاں بھی آپ بیٹھے مسکرائے, ام حرام صحابیہ فوراً سوال کر دیا, ہم تو دنیا کے سوالات کرتے ہیں, ان صحابیات نے, ان صحابہ نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے سوالات کیے تو پھر علم کھولا ہمارے سامنے, باتیں سامنے آئی. دیکھو آپ کیوں مسکرائے, فرمایا میں سویا ہوا تھا, میں نے خواب میں دیکھا کہ میری امت کا ایک گروہ کشتی میں بیٹھ کر پانی میں کشتی میں بیٹھ کر جا رہا ہے جہاد کے لیے, اللہ کے راستے میں لڑنے کے لیے. وہ سب کے سب شہید ہو گئے, سب جنت میں جائیں گے. اس پر آپ ساتھ میں مسکرائے. تو ام حرام ہے, دیکھو عورت ہے, فوراً کا اللہ کے نبی صلی اللہ علیہ وسلم میرے لیے بھی دعا فرما دے کہ میں بھی ان پہ شریک ہو جاؤں, میں بھی شہید ہو جاؤں, میں بھی شہید ہو جاؤں. کون ایسی دعا کر, صحابیات تھی, اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کی زندگی ایسی بنائی تھی, وہ سمجھتے تھے. پھر آپ نے فرمایا میں تھوڑی دیر سو جاتا ہوں. آپ سو گئے. پھر اٹھے تو مسکرا رہے تھے. ام حرام نے فرمایا اللہ کے نبی صلی اللہ علیہ وسلم اب پھر مسکرا رہے ہیں, کیا بات ہے؟ فرمایا میں نے دوبارہ دیکھا, دوسرا ایک میرا گروپ ہے امت کا, وہ کشتی میں بیٹھ کر جا رہا ہے لڑائی کے لیے, وہ سب کے سب شہید ہو گئے تو سارے کے سارے جنت میں جائیں گے, سارے کے سارے. فرمایا اللہ کہہ رہے میرے لیے دعا کر دیجئے میں ان میں ہو جاؤں. فرمایا نہیں, تو پہلے میں سے ہے, ایک بار تو شہید ہوگی, دوبارہ کیا شہید ہوگی, دوبارہ کیا شہید ہوگی, ایک بار تو ہوگی. اور وہ جو پہلا جو گروپ تھا وہ حضرت امیر معاویہ رضی اللہ تعالیٰ عنہ کا تھا, وہ سب شہید ہو گئے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو خواب میں بشارت دی گئی تھی ان لوگوں کے بارے میں. اب جو بچ گئے تھے واپس آ رہے تھے, تو ام حرام کہتے اللہ کے نبی نے تو فرمایا تھا کہ آپ پہلے میں سے, میں تو شہید ہوئی نہیں, میں تو واپس گھر جا رہی ہوں, میں تو واپس گھر جا رہی ہوں. جب ان کو ہی بلایا گیا اتنی پر بیٹھی, تھوڑی آگے چلے کچھ ہوا کہ وہ اٹھنے سے گری شہید ہو گئی گھر آنے سے پہلے ہی. ان کے دلوں میں ایسی محبتیں اللہ پاک نے ڈال دی تھی, ایسی محبت. اس لیے میں نے کل رات کے پروگرام میں وہاں اولدم میں کہا تھا کہ اللہ کے یہ چنے ہوئے بندے اور بندیاں تھی, صحابہ صحابیت خود نہیں بنے, چنے ہوئے تھے. میں نے ان کو کہا دیکھو نا قرآن کیا کہہ رہا ہے, ذالک مثلہم فی التوراۃ ومثلہم فی الانجیل, ان کا ذکر تورات میں اور انجیل میں اللہ نے کیا ہے, حالانکہ صحابہ اور صحابیت ابھی پیدا ہوئے نہیں. جب تورات اتری تو کیا صحابہ تھے, جب انجیل اتری تو صحابہ تھے, جب زبور اتری تو صحابہ تھے, نہیں تھے. معلوم ہوتا ہے جب سے دنیا بنی ہے تب سے اللہ کو تو پتا ہے کہ فیوچر میں ایسے لوگ بھی آئیں گے جو میرے نبی پر جان دے دیں گے, اس لیے ان کا ذکر تورات میں کر دیا, انجیل میں کر دیا. کتنا پیار تھا اللہ کو اپنے صحابہ و صحابیہ سے. اسی لیے بے شمار واقعات ہیں, میں تفصیل میں نہیں جا رہا ہوں. وہ ایک صحابی جس کا ذکر مشکات میں ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آئے اور آنے کے بعد کہا اللہ کے نبی, میں یہ نہیں کہتا ہوں صحابہ اور صحابیات سے بھی گناہ ہوا ہے, وہ معصوم نہیں تھے, وہ محفوظ تھے, اللہ نے ان کی کیا حفاظت, اگر ہو گیا تو فوراً توبہ کر لی. اسی لیے اللہ پاک نے ان کے انتقال سے پہلے ہی ان کی مغفرت کا وعدہ کر دیا, رضی اللہ عنہم ورضوان. یہ تو قرآن میں ذکر ہے نا, رضی اللہ عنہم. آپ صلی اللہ علیہ وسلم انتقال کر گئے تو قرآن تو بند ہو گیا اترنا, ختم ہو گیا. اکملت لکم دینکم واتممت علیکم, پھر بھی صحابہ اور صحابیات تو کتنے سالوں تک, دوسرے 100 سال تک باقی ہے. فرمایا اللہ کو پتا تھا کہ ان سے اگر گناہ ہو جائے گا فوراً توبہ کر لیں گے, اس لیے پہلے سے ان کی مغفرت کا وعدہ قرآن میں کر دیا, پہلے سے کر دیا. صحابی کو دیکھو, زنا ہو گیا, اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس, مجھے پاک کر دو. اللہ کے نبی ادھر سے چہرہ پھیر لیا, پھر آئے اللہ کے, مجھے پاک کر دو, مجھ سے گناہ ہو گیا, میں آخرت کا عذاب برداشت نہیں کر, مجھے پاک کر دو. زنا ہو گیا, अल्लाह ने इधर चेहरा कर दिया, चार बार
इधर
इधर उनकी बात को नहीं सुनी। फिर कहा कहीं शराब तो नहीं पिए? जब उन्होंने कहा नहीं मैंने किया है जीना, अल्लाह के नबी ने हुक्म दिया जाओ इनको पाक करो, इनको पाक करो यानी उनको रजम कर दो, मेरे साबी को क्या करो रजम करो, कत्ल कर दिया जाए, खरे खरे पत्थर मार कर इनको किया। उस वक्त दो सहाबी आपस में गुफ्तगू कर रहे थे, काश के ये जी काश के तोबा कर लेते, अल्लाह के नबी के पास क्यों गए, क्या जरूरत थी, कुछ समझ में नहीं आया इनको, क्यों ऐसी मौत मर रहे हैं, इस किस्म की बात कर रहे थे। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को पता चला, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुछ नहीं फरमाया, कुछ नहीं फरमाया, आगे चलते रहे। एक मुर्दा बकरी मिली, क्या मिली भाई, मुर्दा बकरी मिली, बुलाए वो दो सहाबी किधर इधर आओ, फरमाए इस मुर्दा बकरी का गोश्त खाओ। तो सहाबा दोनों ने कहा अल्लाह के नबी हम कैसे खाएंगे, तो फूल गई, मर गई, फूल गई, फटने की तैयारी है, बदबू आ रही है, हम कैसे खाए। फरमाया उस सहाबी का तुम आपस में बैठकर उनके बारे में बुरा भरा कह रहे थे, तब तो तुमने उसका गोश्त खा लिया, तो ये तो कुछ भी नहीं है। देखा आज कैसा हो रहा है, देखो बातिनी अखलाक देखो हमारा, समझ में बात आ रही है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरे इस सहाबी ने ऐसी तोबा की है, ऐसी तोबा की है और रजम भी कर दिया गया, मेरी आंखें देख रही है वो जन्नत में उड़ रहा है। बात है अपनी जिंदगी पाक की इन्होंने, इसलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के सहाबा ने और सहाबियात ने अपने आप को अल्लाह के नबी को हवाले कर दिया, जिस तरह चाहे इस तरह करेंगे, अल्लाह के नबी जो कहे हम करेंगे, चाहे हमारा दिल चाहे या ना चाहे, हमारी अकल में बात आए या ना आए। जैसे आजकल औरतें कहती है हमारी जिंदगी हमारा बदन, कहते हैं ना हमारी जिंदगी हमारा बदन, हम जो चाहे करें, हम जो चाहे करें। लेकिन इसीलिए तो उनके लिए तो अल्लाह पाक ने लिख दिया था, वो कह रहे हम तो सहाबा के ईमान को देख रहे हैं कैसा ईमान था उनके अंदर में। अरे भाई तेरे बाप का, तेरा, तेरी घरवाली का, उनका ईमान पहले देख, उनके ईमान के बारे में तो, उनके ईमान के बारे में तो अल्लाह ने लिख दिया कतबा, कतब अल्लाह फी कुलूबिकुम, यहां देखो ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह लिखा है, तो मेरा कितना खूबसूरत नजर आता है कि क्यों नजर आता है खूबसूरत, कलमे की वजह से, कलमे की वजह से ये मेहराब खूबसूरत नजर आता है। मैं कागज लू और उस पर मैं ला इलाहा इल्लल्लाह, तो ये कागज खूबसूरत नजर आएगा, अच्छी राइटिंग मेरा कितना अच्छा, भाई ये कागज खूबसूरत बना है कलमे की वजह से, ये तो मिट सकता है, ये निकल सकता है, लेकिन अल्लाह जिन सहाबा के दिलों पर ईमान लिख दे वो निकल नहीं सकता। उन सहाबियात के दिलों में अल्लाह ने ईमान लिखा था, हाउ इट्स गोइंग टू डिलीट, और फिर ये कागज खूबसूरत नजर आता है कलमे की वजह से, ये मेहराब दीवार खूबसूरत नजर आती है कलमे की वजह से। खुदा पाक की कसम अल्लाह कुरान में कहते हैं वज़य्यनहु फी कुलूबिकुम, ये कलमा खूबसूरत नजर आता है साहबा के दिलों की वजह से, फर्क ऐसा है। इसलिए आप जो कुछ फरमाएंगे मेरे नबी हम उसी के मुताबिक अमल करेंगे। तो अल्लाह के नबी ने सहाबा और सहाबियात के दिलों को मुजल्ला और मुसफ़ा के रूए जमीन और आसमान के नीचे ऐसे अखलाक वाले इंसान कभी पैदा ही नहीं हुए, इसलिए कभी भी अपने नफ्स से वो गाफिल नहीं होते थे, इसलिए उनको जन्नत की बशारत पहले से दी गई, हमें भी उनके तरीके पर चलना है। कुरान कहता है वईदा कील लहुम आमिनो, जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने मक्का वालों से कहा ईमान लाओ, तो उनका फिर मुशरिकीन ने कहा कैसा ईमान लाए, कम आमन नास,
अल्लाह कुरान में क्या,
जैसे ये आमन नास की तफसीर उठाओ, रोहुल माने लिखते हैं कमा आमना अबू बकर रजी अल्लाह तआला, कमा आमना उमर रजी अल्लाह तआला, कमा आमना उस्मान गनी, कमा आमना अली व सहाबा, जैसे मेरे सहाबा ईमान लाए ऐसे ईमान लाओ,
ऐसे ईमान लाओ। मेरी बात समझ में आ रही है?
ऐसे ईमान लाओ तो फिर तुम कामयाब होंगे। कुरान में है ना, फइन आमनु बिमिथ्ली मा आमनतुम बिही फकद इहतदौ। कितना एम्फसाइज के साथ अल्लाह ने बयान फरमाया, तुम ईमान लाओगे सहाबा जैसा तो तुम्हें अल्लाह हिदायत देगा,
तो हमें भी तो उनके तरीके पर चलना है, जन्नत में जाना है।
इसलिए अपने जाहिरी आमाल और बातिनी आमाल को बनाना बहुत जरूरी है। अगर हम जाहिरी आमाल को बनाएंगे, बातिनी आमाल को नहीं बनाएंगे, तो फिर हमारी इस्लाम मुकम्मल नहीं हुई। वजरू जाहिर अल इस्मी व बातिना, जाहिरी गुना से बचाओ और बातिनी गुना से बचाओ। नमाज तो पढ़ लेते हैं, रोजा तो रख लेते हैं, जकात को कर लेते हैं, लेकिन देखो हमारी माँ और बहनें कितनी ऐसी है, अंदर में हसद हो, तकब्बुर हो, प्राइड हो, अपने आप को बड़ा समझें, और कितने बेशुमार शो ऑफ हो, बहुत सारी चीजें हैं। और ये बातें हासिल होती है तरबियत से, जिससे भाई तरबियत से, और तरबियत मेरी माए और बहने आप लोगों के लिए सबसे बड़ी यही है कि किसी को अपना शेख बनाकर फिर उनकी मजलिसों में आकर अल्लाह रसूल की बात को सुना करे तो अल्लाह हिदायत देगा। कुरान में है दो काम तुम करो, दो काम अल्लाह कहते मैं करूंगा, दो काम तुम करो कुरान में है, तुम मेरी बात को सुनो, अल्लाह क्या कहते हैं, मेरी बात को सुनो फिर उस पर अच्छी तरह अमल करो, ये तुम्हारा काम है। आगे हिदायत देना और जन्नत देना मुझ अल्लाह का काम है। कुरान में अल्लज़ीन यस्तमिउन अल-क़ौल, जो लोग मेरी बातों को सुनते हैं, वो यत्तबिउन अहसना, उसके बाद उस पर अच्छी तरह अमल करते हैं, उलाइकल्लज़ीन हदाहुमुल्लाह, यही लोग है जिनको अल्लाह हिदायत देंगे। तरबियत का एक तरीका यही है। मेरी माए और बहने, एवरी वेडनेसडे सालों से हमारा ये प्रोग्राम होता है, अगर आप दिल की कानों से, दिल की गहराइयों से अल्लाह रसूल की ये बात सुनोगे तो इंशाअल्लाह क्या होगा, हमारा दिल बदलेगा, अल्लाह तबारक व ताला हमारी तरबियत फरमाएंगे। इसलिए शैतान का बड़ा धोखा है, क्या कहता है कि भाई कुरान करीम ने ये कह दिया अल्लाह वालों की सोबत इख्तियार करो, तो ये तो सिर्फ हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जमाने तक के लिए नहीं, बल्कि ये हुक्म कयामत तक के लिए है। लेकिन उसमें आगे खुशखबरी है, कयामत तक अल्लाह वाले बाकी रहेंगे, सिर्फ तुम्हें तलाश करने की जरूरत है। ये उसी आयत में है, मुफ्ती शफी साहब ने इस बात को नकल किया है। वो आजकल मिलावट का जमाना हर चीज में है, मिलावट तो हर चीज में है, गंदम में मिलावट है, घी में भी, दूध में भी मिलावट, कोई चीज असली मिलती नहीं। लेकिन क्या उस मिलावट की वजह से किसी ने यह फैसला कर लिया कि हम दूध नहीं पिएंगे, हम गंदम नहीं खाएंगे रोटी, इसमें मिलावट है, तेल में मिलावट है, घी में मिलावट है, लिहाजा आइंदा कभी घी को इस्तेमाल नहीं करेंगे, तेल को इस्तेमाल नहीं करेंगे जी, बल्कि ग्रीस इस्तेमाल करेंगे, ऐसा करते हैं कोई? मेरी बात सुन आ रही है? कोई नहीं करता है, बल्कि उस मिलावट के दौर में भी हम तलाश करते हैं घी कहां अच्छा मिलता है, उस मिलावट के दौर में भी हम तलाश करते हैं कि तेल कौन सा अच्छा और कहां अच्छा मिलता है, फिर वहां से वो चाहे 2 पाउंड ज्यादा हो ले आ जा, थोड़ा सा अच्छा है, मिलावट के जमाने में भी हम अच्छा घी और अच्छा गंदम और अच्छी चीज को तलाश करते हैं, तो हर चीज में मिलावट है, अल्लाह वालों में भी मिलावट है। बात मेरी सुन में, वो सहाबा जैसे नहीं, वो जुनैद बगदादी जैसे नहीं है, मिलावट है, लेकिन कोई जुस्तजू करने वाला, तलाश करने वाला, अल्लाह ताला उसको सही जगह, अगर वो तलाश करे तो उसको सही आदमी मिला सकता है। आज भी इस्लाह करने वाले खत्म नहीं, इसलिए यही एक रास्ता है। आजकल लोग कहते हैं कि मुझे तो जुनैद बगदादी चाहिए तो मैं बैत हो जाऊंगी, मुझे तो शेख अब्दुल कादिर जिलानी चाहिए जी तो मैं बैत हो जाऊं। ये हिमाकत है, बेवकूफी है। जैसी रूह वैसे फरिश्ते, याद रखो साहबा थे तो साहबा के फरिश्ते भी, तो जैसी रूह वैसे, जैसे तुम हो उसी मैयार के तुम्हारे मुसले भी होंगे। अल्लाह ने इस आयत में खुशखबरी दी है कि जैसे जैसे या अय्युहल्लज़ीना आमनुत्तकुल्लाह वकूनू मअस्सादिकीन वाली आयत में कि जैसे कयामत तक ये तुम्हें किसी के हाथ में अपने हाथ को देना है, लेकिन ऐसे लोग कयामत तक के लिए आपको मिलेंगे। इसलिए खुलासा इस बात का यही है कि अपने जाहिर को भी बनाओ और अपने बातिन को भी बनाओ। जाहिर के बनाने के लिए तो हम फिका पढ़ते हैं, जाहिर को बनाने के लिए क्या पढ़ते हैं, फिका पढ़ते हैं कि भाई नमाज कैसे पढ़नी है, फुना कैसे, चलो नहीं तो किसी आलिम की सोहबत में बैठकर मसाइल सीख लेते हैं। लेकिन बातिन के लिए तो तरबियत जरूरी है, बातिन के लिए, बातिन की, दिल की इसलाह के लिए तो तरबियत जरूरी है। और तरबियत होती है किसी अल्लाह वाले को या किसी आदमी को, किसी पाक और मुस्लिम आदमी को, क्या अपना शेख बनाकर उसकी मजलिस में जाते रहे, उनकी बात को सुनते रहे। ये बात हकीमुल उम्मत हजरत मौलाना शुक्री साहब थानवी रहमतुल्लाह अलैह ने बयान फरमाई, और उन पर वही बातें जो मैंने आपके सामने बयान की कि सहाबियात अल्लाह के नबी से बैत होकर उनकी मजलिसों में जाती रही, अगरचे वो पाक नहीं होती थी फिर भी उनकी बात को सुनने के लिए। वो तो इमामुल अंबिया थे, लेकिन हर जमाने में अपने मुसलह को तलाश करना चाहिए और अपनी तरबियत करनी चाहिए। अल्लाह ताला हम सबको अमल की तौफीक नसीब फरमाए। या अरहमुर राहिमीन, या ज़ल जलाल वल इकराम, या हन्नान या मन्नान, या दयान या सुल्तान, या करीम अल एहसान, اللهم صل وسلم دائما ابدا ابدا على حبيبك خير الخلق كلهم। अल्लाह हमारे जाहिरी बातिनी गुनाहों को माफ फरमा, अल्लाह जाहिरी बातिनी गुनाहों को माफ फरमा, जाहिरी बातिनी गुनाहों से हमारी हिफाजत फरमा, जाहिरी बातिनी गुनाहों से हमारी आला औलाद की, हमारी नस्लों की, पूरी उम्मत मुस्लिमा की हिफाजत फरमा। या अकरमुल अकरमीन, या अरहमुर राहिमीन, हमारे दिलों में सहाबे किराम और सहाबियात की मोहब्बत पैदा फरमा, उनके तौर तरीकों पर हमें चलने की तौफीक नसीब फरमा। या अकरमुल अकरमीन, या अरहमुर राहिमीन, बीमारियों से, परेशानियों से, आने वाली मुश्किलात से और फितना, आने वाले फितनों से अल्लाह हमारी आल औलाद की, हमारी नस्लों की सब की हिफाजत फरमा। या अल्लाह हमारे गुनाहों को माफ फरमा, हमारे माँ बाप के गुनाहों को माफ फरमा, या अल्लाह हमारी आल औलाद के गुनाहों को माफ फरमा, भाई बहनों के गुनाहों को माफ फरमा, हमारे दजियाली ननियाली, हमारे दामाद और बहू और खानदान में जहाँ जहाँ रिश्तेदार हों, करीब के, दूर के, हमारे दोस्तों के, इलाहुल आलमीन हमारे मुतालिकीन के, जितने भी जहाँ जहाँ रिश्तेदार हो, ए इलाहुल आलमीन, अगर वो दुनिया से जा चुके हो तो उनकी कबर को नूर से मुनव्वर फरमा, और अगर वो जिंदा है इलाहुल आलमीन तो उनको आफियत सेहत सुकून नसीब फरमा। या अकरमुल अकरमीन, बीमारियों से, परेशानियों से हम सब की हिफाजत फरमा, हमारी इस मस्जिद को आबाद फरमा, آباد فرما, ہماری اس مسجد کو آباد فرما. یا اکرم الاکرمین, پاکستان میں سیلاب آیا, بہت ساری جگہوں پر بہت سارے لوگ ڈوب چکے ہیں, کسی کا مال کسی کی جان چلی گئی ہے. اے اللہ ان سب کو شہادت کا درجہ نصیب فرما, اور ان کے پسماندگان کو صبر جمیل نصیب فرما. یا اللہ ان کو کسی کا محتاج نہ بنا. اے اللہ تو اپنی طرف سے ان کی نصرت فرما, اے اللہ تو اپنی طرف سے ان کی نصرت فرما, ان کی مدد فرما. پوری دنیا کے مسلمانوں کی جان مال آبرو عزت ایمان کی حفاظت فرما, مساجد مکاتب مدارس کی حفاظت فرما, ایمان والوں کی حفاظت فرما, بے ایمانوں کو ایمان کی دولت سے مالا مال فرما, بے ایمانوں کو ایمان کی دولت سے مالا مال فرما. جن جن لوگوں کے نصیب میں ایمان لکھا ہے اللہ ان کو جلد از جلد ایمان کی دولت سے مالا مال فرما. یا اللہ ہم سب کو اپنے دین کے لیے قبول فرما. یا اللہ تو ہماری تربیت فرما, اللہ تمہیں صراط مستقیم پر چلا, صراط مستقیم پر چلا. اے اللہ حسد بغض کینہ کپت تکبر اور دلی جتنے بھی گناہ ہیں ان تمام سے, ظاہری جتنے گناہ ان تمام سے ہماری حفاظت فرما, ہمارے گھروں میں برکتیں نصیب فرما, رحمتیں نصیب فرما, ہمارے اساتذہ کرام کی مغفرت فرما. جنہوں نے محنت کی ہے, انتھک محنت کی ہے اللہ, ان کی قبر کو نور سے منور فرما. اگر زندہ ہے تو انہیں عافیت صحت سکون نصیب فرما, ان کے علم میں عمل میں ان کی جان میں مال میں برکت نصیب فرما. یا اللہ یا رحم الرحیمین, جن جن لوگوں نے مجھے دعا کے لیے کہا ہے, کہنے کی تمنا کرتے ہیں, کہا نہیں, پھر بھی اے اللہ سب کی مغفرت فرما, سب کی زندگیوں میں خوشیاں نصیب فرما, سب کی اولادوں کو آنکھوں کی ٹھنڈک بنا, اولادوں کو آنکھوں کی ٹھنڈک بنا, حافظ قرآن بنا, عاشق قرآن بنا, دائی قرآن بنا, عالم قرآن بنا, عامل قرآن بنا. اے اللہ اے اللہ اے اللہ, جب تک دنیا میں باقی رکھے ایمان پر باقی رکھنا, جب ہماری موت آئے کلمے پر موت عطا فرما دینا. اے اللہ زبان پر کلمہ لا الہ الا اللہ محمد الرسول اللہ صلی اللہ علیہ وسلم ہو, اور تیرے فرشتے کہہ رہے ہو یا ایتھا النفس المطمئنہ ارجعی الی ربک راضیہ مرضیہ, اے پاکیزہ روح چل, اللہ تجھے بلا رہے ہیں, تو اللہ سے راضی, اللہ تجھ سے راضی, نیک اور صالحین کی ملاقات کر اور جنت میں داخل ہو جا. اے اللہ ایسی موت ہمیں نصیب فرما, اور موت کے بعد سارے مراحل کو آسان فرما. جو دین کی باتیں کہی جاتی ہے اس میں ہمیں اخلاص نصیب فرما, اخلاص نصیب فرما, للہیت نصیب فرما. الہ العالمین آنے والیوں کو اور آنے والوں کو, سننے والوں کو, سب کو قبول فرما, سب کا بیٹھنا سننا قبول فرما, سب کو عمل کی توفیق نصیب فرما, سب کے لیے خیر اور ہدایت کے فیصلے فرما. یا رحم الاکرمین یا رحم الرحیمین, جو دین سے دور ہے ان کو دین سے قرب نصیب فرما, جو اللہ رسول سے دور ہے ان کو اللہ اپنا اور اپنے نبی کا قرب نصیب فرما, جو قرآن سے دور ہے انہیں قرآن کی تلاوت کا قرب نصیب فرما, جو ذکر اللہ سے دور ہے, جو نمازوں سے دور ہے اللہ انہیں نماز اور ذکر اللہ کی قربت نصیب فرما. یا الہ العالمین یا رحم الرحیمین, اپنے فضل و کرم سے, اپنے رحم و کرم سے ان آمین کہنے والوں کی آمین کے ساتھ ہماری دعا اور توبہ قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم اجمعین برحمتک یا